بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين، سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين. أما بعد، فقد قال رسول الله صلى الله تعالى عليه وسلم: الكيس من دان نفسه وعمل لما بعد الموت، والعاجز من أتبع نفسه هواها وتمنى على الله. نبی کریم صلی اللہ تعالی علیہ وسلم معلم اور مربی بنا کر بھیجے گئے تھے. حضور اکرم صلی اللہ تعالی علیہ وسلم حضرات صحابہ رضوان اللہ تعالی علیہ اجمعین کی مختلف طریقوں سے تربیت فرماتے تھے، اور یہ صرف صحابہ ہی کی نہیں بلکہ چونکہ حضرات صحابہ رضوان اللہ تعالی علیہ اجمعین یہ آنے والی امت کے لیے حضور اکرم صلی اللہ تعالی علیہ وسلم تھا بنایا. چنانچہ ترمذی شریف کے ایک روایت میں انما بوئستم میسرین ولم تواسو معسرین، گویا ان کی بھی ایک باست ہے حضرات صحابہ کی کہ نبی کریم صلی اللہ تعالی علیہ وسلم کی تعلیمات کو پوری امت تک پہنچانے کا ذریعہ اور واسطہ یہی حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ مجمعین ہیں، گویا یہ ان کی تربیت اور ان کے واسطے سے قیامت تک آنے والی امت کی تربیت ہوا کرتی تھی. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی تعلیم اور تربیت میں ایک چیز یہ بھی تھی کہ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم امت کو اللہ تبارک و تعالیٰ کی نعمتوں سے روشناس فرماتے تھے، اور اللہ کی ان نعمتوں سے فائدہ اٹھانے کی طرف متوجہ کرتے تھے، ترغیب دیتے تھے. جیسے ایک باپ ہوتا ہے اپنے نادان اور ناسمجھ بچے کو بتلاتا ہے، بیٹا دیکھو یہ ہے، آپ کو اس چیز سے یوں فائدہ اٹھانا ہے. تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم گویا امت کو بتلا رہے ہیں. جیسا کہ بخاری شریف کی ایک روایت امام بخاری رحمۃ اللہ علیہ نے کتاب الرقاق میں ابن عباس رضی اللہ تعالیٰ عنہما کی پہلی جو روایت پیش کی ہے، پہلی روایت کتاب الرقاق میں، نعمتان مغبون فیہما کثیر من الناس، کہ اللہ کی دو نعمتیں ایسی ہیں کہ اللہ کی ان نعمتوں سے فائدہ اٹھانے کے معاملے میں لوگ دھوکے میں ہیں یا گھاٹے میں ہیں. اس کی وہ تشریح اپنی جگہ پر کروں گا، میں تو یہاں یہ بتلانا چاہتا ہوں. آگے پھر حضور فرماتے ہیں: الصحت والفراغ، تندرستی اور فرصت. گویا اللہ تعالیٰ نے اپنے بندوں کو جو مختلف نعمتیں عطا فرمائی ہیں، ان نعمتوں میں یہ دو نعمتیں تندرستی اور فرصت، یہ ایسی دو نعمتیں ہیں کہ گویا نبی کریم صلی اللہ علیہ وسلم امت کو متوجہ فرما رہے ہیں کہ اس کو، ان نعمتوں کو سمجھو، ان کی قدر پہچانو، اور ان سے جتنا زیادہ سے زیادہ آپ فائدہ اٹھا سکتے ہیں فائدہ اٹھا لو. یہ ایک تربیت کا انداز ہے، متوجہ فرمایا جا رہا ہے. گویا یہ تندرستی جو اللہ نے دے رکھی ہے یہ ایسے ہی مل نہیں گئی ہے، اللہ کی بہت بڑی نعمت ہے، ضرورت ہے کہ اس کی قدر پہچانی جائے، اس سے فائدہ اٹھایا جائے. فرصت بھی اسی طرح ایسے ہی. اور ایک ارشاد ہے نبی کریم صلی اللہ علیہ وسلم کا، حضور فرماتے ہیں: اغتنم خمسن قبل خمسن، کہ پانچ چیزوں سے پہلے غنیمت سمجھو. شبابک قبل حریمک، بڑھاپے سے پہلے جوانی کو. وصحت کا قبل سقمے کا، اور بیماری سے پہلے تندرستی کو. وغنا کا قبل فقرے کا، اور فقیری سے پہلے مالداری کو. وہ فراغ کا قبل شغل کا اور مشغولی سے پہلے فرصت کو، وہ حیات کا قبل موت کا اور موت سے پہلے زندگی۔ دیکھو میں تو صرف اس حدیث کو پڑھ کر بھی اس کی تشریح نہیں کروں گا، صرف اتنا بتلانا چاہتا ہوں کہ اپنے اس ارشاد میں نبی کریم صلی اللہ تعالی علیہ وسلم نے امت کو اللہ کی پانچ عظیم نعمتوں سے روشناس کرایا، اللہ کی ان پانچ عظیم نعمتوں کا تعارف کرایا، پہچان کروائی۔ دیکھو یہ ایک نعمتیں ہیں، اور یہ نعمتیں ایسی ہیں جو کوئی ہمیشہ باقی رہنے والی نہیں، ان کے اسداد کو بیان کر کے آپ نے بتلایا کہ گویا جوانی کو بڑھاپے سے پہلے جوانی کی نعمت اللہ نے دی ہے، تو ایسا مت سمجھنا کہ یہ ہمیشہ رہنے والی ہے، بڑھاپا آ رہا ہے اور بڑھاپا آ کر جوانی کی یہ نعمت ختم ہو جائے گی۔ ہم خود ہی اور یہ دنیا جس میں ہم اور آپ آباد ہیں، یہ کوئی ہمیشہ باقی رہنے والی نہیں ہے، تو اس میں جو چیزیں ہیں وہ بھی ختم ہونے والی ہیں۔ تو بہرحال میں تو یہ عرض کر رہا تھا کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے کیسی تربیت فرمائی، کس طرح متوجہ فرمایا کہ دیکھو یہ اللہ تعالیٰ کی اتنی بڑی بڑی نعمتیں ہیں، اللہ نے تم کو عطا فرمائی ہیں، تمہارے ہاتھ سے چھن جاویں، تمہارے ہاتھ سے نکل جاویں، اس سے پہلے پہلے تم اس سے فائدہ اٹھا دو۔ یہ گویا نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی تربیت کا اور آپ کی تعلیم کا ایک خصوصی انداز تھا۔ ہمیں اللہ تبارک و تعالیٰ نے ایک بہت عظیم نعمت عطا فرمائی، وہ عظیم نعمت کیا ہے؟ رمضان المبارک کا مہینہ۔ چنانچہ اس نعمت کی طرف بھی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم متوجہ فرمایا کرتے تھے۔ حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ کی روایت جو فضائل رمضان کے شروع میں حضرت شیخ نور اللہ مرقدو نے ذکر کی ہے کہ آپ نے شعبان کے آخری دنوں میں ایک خطبہ دیا، تقریر فرمائی اور لوگوں سے کہا، ایوہ الناس قد اذلکم شہر عظیم شہر مبارک شہر فی لیلۃ خیر من الف شہر جعل اللہ صیامہ فریضۃ وقیام لیلہ تطوعا الی آخری، کہ اے لوگوں تم پر سایہ فگن ہے، یعنی آ رہا ہے، وہ آنا چاہتا ہے، قریب آ چکا ہے، ایک دو روز بعد پہنچنے والا ہے، ایک بہت عظمت والا مہینہ، شہر مبارک بڑا برکت والا مہینہ، ایسا مہینہ جس میں ایک رات ایسی ہے جو ہزار مہینوں سے بہتر ہے۔ آگے پھر اس رمضان کی بہت ساری خصوصیتیں، پھر ان خصوصیتوں کے ساتھ ساتھ اس رمضان کو کس طرح وصول کرنا، ہمیں کیا اہم کام انجام دینے کے ہیں، وہ بھی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بتلایا۔ قربان جائیے آپ کی اس تعلیم اور تربیت پر کہ ہم کو آپ نے بے یار و مددگار نہیں چھوڑا، ہر لمحے ہر موقع پر نبی کریم صلی اللہ علیہ وسلم نے ہماری رہنمائی فرمائی، ہاتھ پکڑ کر ہم کو چلانے کی کوشش کی کہ دیکھو یہ رمضان جیسا عظیم برکت والا مہینہ آ رہا ہے، اس سے تم کو فائدہ اٹھانا ہے۔ یہ اللہ نے ہمیں عطا فرمایا ہے۔ میں تو آپ کو یہ بتلانا چاہتا ہوں کہ اللہ نے یہ مہینہ ہمیں عطا فرمایا، اور عجیب حال ہے اس مہینے کا بھی کہ اللہ تعالیٰ کی طرف سے اس مہینے میں ایسے اسباب مہیا کیے گئے کہ اللہ کے بندے اگر اللہ سے اپنا رشتہ اور تعلق قائم کرنا چاہیں، اللہ سے جڑنا چاہیں، اللہ والے بننا چاہیں، تو اس کے لیے تمام راستے آسان کر دیے، رکاوٹیں دور کر دی گئی، سہولتیں پیدا کر دی گئی۔ جیسے کوئی اپنے ایک جو ہے محبوب بیٹے کے لیے باپ کسی کام کسی تجارت کے اسباب کو مہیا کرے، اس تجارت کی راہ میں آنے والی رکاوٹوں کو دور کرے اور کہے بیٹا یہ کرو، یہ دکان اس طرح ہونی چاہیے، یوں ہونا چاہیے، وہ سب بتلا دیا۔ اب اس بچے کو چاہیے کہ ان ہدایتوں کو عمل میں لا کر فائدہ اٹھا لے، ایسے ہی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے گویا رمضان کے مہینے یہ سب تفصیلات اللہ تعالیٰ نے آسان, کیسی آسانیاں اللہ تعالیٰ کے ساتھ انسان کے تعلق اور رابطے کو کے درمیان میں رکاوٹ بننے والی دو بڑی چیزیں ہیں, بڑے دشمن, ایک تو شیطان اور دوسرا ہمارا اپنا نفس. دونوں کو کنٹرول کرنے کی شکلیں اس مہینے میں قدرت کی طرف سے مہیا کی گئی. شیاطین کے متعلق تو یہ ہے کہ ان کو جو ہے مقید کر دیا جاتا ہے اللہ تعالیٰ کی طرف سے, یا ان کو زنجیریں ڈال دی جاتی ہے, جیل میں ڈال دیا, وہ آ کر آپ کو ستانے نہ پائیں. اور نفس کے متعلق کہ بھائی وہ بھوک اور بیداری, روزہ کے اندر آدمی بھوکا رہتا ہے, تراوی آپ جو ہے 3.5 پارے کی پڑھیں گے 2-3 گھنٹے تک, تو عشاء کے بعد اتنی بیداری رہتی ہے, تو گویا یہ بھوک اور بیداری یہ دونوں ایسے نسخے ہیں جو نفس کی شرارتوں کو کم کرتا, قوت بہیمیہ اور قوت سبویہ کو کنٹرول کرنے کے لیے. صوفیہ فرماتے ہیں کہ یہ دو چیزیں ہیں, کون سی, بھوک اور بیداری. یہ جو سرکس ہوتا ہے, سرکس کے اندر یہ شیر اور دوسرے جو ہے جنگلی جانوروں کے ذریعے سے جو کرتب دکھلائے جاتے ہیں, کھیل بتائے جاتے ہیں, تو ان جنگلی جانوروں کو ٹرین کرنے کے لیے اور ان گویا اس کے تیار کرنے کے لیے جو لوگ محنت کرتے ہیں وہ دو چیزیں استعمال کرتے ہیں, ان کو بھوکا رکھا جاتا ہے اور بیدار. بیدار رکھنے رہنے کی وجہ سے آدمی کا نفس ٹوٹ جاتا ہے. تو بہرحال میں یہ عرض کرنا چاہتا ہوں کہ اللہ تعالیٰ کی طرف سے دونوں ان دشمنوں یعنی شیطان اور اسی طریقے سے نفس, ان دونوں کو کنٹرول کرنے کے بھی اسباب مہیا کیے گئے. اللہ تعالیٰ کی طرف سے نیکی پر گویا چلنے کے لیے راستے آسان کر دیے گئے. حدیث اسی روایت میں ہے, جنت کے دروازے کھول دیے جاتے ہیں, جہنم کے دروازوں کو بند کر دیا جاتا ہے. کیا مطلب, جنت کے دروازے کھول دیے جاتے ہیں یعنی نیکی کی راہیں ہموار اور آسان کر دی جاتی ہیں. آدمی کے لیے نیکی کی راہ پر چلنا گویا آسان اور گناہ کے راستے مسدود کر دیے جاتے ہیں, بند کر دیے جاتے ہیں. قدرت کا ایک نظام پورا گویا, یہ دیکھیے توفیق کس کو کہتے ہیں, کسی اچھے کام کے لیے اللہ تعالیٰ کی طرف سے اسباب مہیا کیے جائیں اور ان اسباب کو گویا استعمال کر کے ان خوبیوں کو حاصل کرنے کا بھی اللہ تعالیٰ کی طرف سے اس آدمی کو موقع دیا جائے, اس کو توفیق. کیا فلانا آدمی موفق من اللہ ہے, اللہ تعالیٰ کی طرف سے اس کو توفیق دی گئی. توفیق کا مطلب یہ ہے کہ جس کام کی توفیق دی گئی ہے, جس کام کے کرنے کے لیے, تو اس کے اسباب اللہ نے مہیا. جیسے ایک طالب علم ہے تو علم حاصل کرنے کے معاملے میں یوں کہ یہ موفق من اللہ ہے, گویا علم حاصل کرنے کے لیے جو اسباب و وسائل ہو سکتے ہیں اللہ تعالیٰ کی طرف سے وہ اسباب و وسائل اس کے لیے مہیا کیے گئے. اور اتنا ہی نہیں, ان اسباب و وسائل کو استعمال کر کے, ان کو برت کر کے, ان کو کام میں لا کر باقاعدہ علم حاصل کرنا اس کے لیے اللہ نے آسان, دونوں باتیں. بعض مرتبہ اسباب تو ہوتے ہیں لیکن وہ آدمی جس کو اللہ کی طرف سے اسباب دیے گئے وہ ان اسباب کو ضائع اور برباد کر دیتا ہے, ان سے فائدہ نہیں, وہ موفق نہیں کہلاتا. موفق وہ کہلاتا ہے جس کو دونوں چیزیں اللہ کی طرف سے عطا کی جائیں, اسباب و وسائل بھی نیکی کے جس کام کے لیے بھی ہوں. فلاں کام کے لیے موفق ہے تو اس کا مطلب کہ اس کام کے لیے جو اسباب و وسائل ہو سکتے ہیں اللہ تعالیٰ عطا فرمائے, اور پھر ان کو اختیار کر کے, استعمال کر کے, ان کو برت کر کے, ان کو کام میں لا کر کے اس کام کو انجام دینا اللہ تعالیٰ کی طرف سے اس کے لیے کیا کر دیا جائے, آسان کر دیا جائے. تو یہاں پر بھی اللہ تبارک تعالیٰ نے گویا نیکی کی راہیں ہمارے لیے کیا کر دی, آسان کر دی. تو رمضان, فضائل رمضان آپ سنتے چلے آ رہے ہیں, اپنے جگہ پر بھی سنا اور بار بار اس کے تذکرے, یہ ساری چیزیں جو ہیں وہ کیا ہیں, وہ سب اللہ تعالیٰ کی طرف سے آسانیاں. اور پھر مزید توفیق اللہ تبارک تعالیٰ نے آپ کو ایک ایسے ماحول میں جہاں اللہ کے بہت سے نیک بندے جو اپنی طرف سے ان اسباب کو اختیار کر کے اللہ کو خوش کرنے کا اہتمام کرتے ہیں, جو ان اسباب کو استعمال کر کے گویا یہ فوائد حاصل کرنے کی کوشش کرتے ہیں, ان کی معیت, ان کی صحبت عطا فرمائی, یہ اچھا ماحول مل جانا یہ بھی آدمی کے لیے بہت بڑی سعادت کی بات ہے. تو گویا آپ کو یہاں پھر اپنے ان مشاغل سے جو ان راہوں میں آپ کے لیے رکاوٹ بن سکتے تھے, آدمی گھر پر ہوتا ہے تو گھریلو ضرورتیں ہوتی ہیں, گھر والے کہیں گے جاؤ مارکیٹ سے فلانی چیز لے آؤ, آپ تو تسبیح لے کر بیٹھے تھے ذرا تسبیح پوری کر لوں, لیکن بیوی نے آ کر کے کہا کہ وہ تیل ختم ہو گیا لے آ دو, تب ظاہر تسبیح بن کر کے آپ کو جانا ہی پڑے گا تیل لانے کے واسطے. تو بہرحال کہنے کا مطلب یہ ہے کہ جو بھی ایسی رکاوٹیں تھیں وہ سب سے ہٹا کر کے آپ کو خالص یہ فرصت, نعمتان مقبول فیما کثیر من الصحت, یہ فرصت, اور پھر یہاں بھی آپ کو اپنی ضرورتوں کو پورا کرنے کے لیے کوئی اپنے طرف سے کوشش کرنی نہیں, یہاں آنے کے بعد اپنے کھانے کا انتظام آپ کو نہیں کرنا ہے, آپ کو بل اس کا بھی انتظام, بلکہ آپ کو بیٹھے بٹھائے آپ کو باقاعدہ آواز دی جائے, آئیے تشریف لائیے دسترخوان تیار ہے, گویا ہر چیز میں آپ کی سہولتوں کو پورا کرنے کا اہتمام کیا جاتا ہے. تو میں یہ بتلانا چاہتا ہوں کہ دیکھو اللہ تعالیٰ نے یہ سب کچھ ہمیں دے دیا, یہ سارے اسباب سارے وسائل اللہ نے ہمارے لیے مہیا کر لیے, ان اسباب وسائل سے فائدہ اٹھانے کے لیے ایک صالح اور بہتر جو ماحول ضروری ہے, ایسے رفقا جو اس کام میں ہمارے مددگار ہوں وہ بھی عطا فرمایا, مسجد جیسا ماحول, مسجد تو اللہ کا گھر ہے, اس کو حدیث میں ریاض الجنہ سے تعبیر کیا گیا, جنت کی کیاریاں حدیث میں آتا ہے, نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں اذا مررتم بریاض الجنہ فارتعوا فیہا, جنت کی کیاریوں میں سے باغات میں سے جب گزرو تو چر لیا کرو. صحابہ نے پوچھا اے اللہ کے رسول ما ریاض الجنہ, قال المساجد مررت فیہا, قال سبحان اللہ والحمدللہ ولا الہ الا اللہ واللہ اکبر, کیا جنت کی کیاریاں کیا ہیں؟ تو کہ مسجد ہیں. چرنا کیا ہے؟ اللہ کی تسبیح پڑھنا, سبحان اللہ الحمدللہ لا الہ الا اللہ, یہ مسجد کو اللہ کا گھر کہا گیا, المساجد بیت من بیوت اللہ من دخلا کان ضعیفا للہ قراہ المغفرہ و تحفتہ الکرامہ, کہ جو مسجد اللہ کے گھر ہیں, گویا دنیا کے اندر جیسے لوگ اللہ کے گھر کا مطلب یہ نہیں کہ نعوذ باللہ کہ اللہ تعالیٰ کوئی اس میں فروکش ہے, بلکہ اللہ تعالیٰ کی مخصوص تجلیات اس پر نازل ہوتی ہیں, ورنہ اللہ تعالیٰ کو تو کون سما سکتا ہے اپنے اندر, لیکن جیسے کہ ایک آئینہ ہوتا ہے اس آئینے کو آپ سورج کی طرف کر دو تو سورج کا عکس اس میں پڑتا ہے اور وہ ساری روشنی وہ آئینہ دوسروں تک پہنچاتا ہے, حالانکہ یہ سورج جو ہے یہ آئینہ کیا اس زمین سے بھی کروڑہ گنا بڑا ہے, یہ سائنسدان بتا, لیکن اتنا بڑا سورج جو ہے وہ آئینہ میں ہمیں نظر آتا ہے, تو اللہ کی خصوصی تجلیات ہیں جو مسجد کے اوپر نازل ہوتی ہیں, مسجد کو سوق من اسواق الاخرہ, آخرت کا مارکیٹ کہا گیا, آخرت کا بازار, گویا آپ آخرت کی تجارت کرنا چاہتے ہیں, نیکیاں حاصل کرنا چاہتے ہیں تو اس کا بھی موقع یہاں پر ہے, تو اللہ کا گھر بھی ہے, اللہ گویا جنت کی کیاریاں بھی ہیں, آخرت کا بازار بھی ہے, صبح دم کے مردم بکاروبار رون بلا کشان محبت بکوئے یار رون, وہ حضرت مفتی شفیع صاحب رحمۃ اللہ علیہ نے آداب المساجد کے اندر شعر نقل کیا ہے کہ صبح جب خورشید منہ دکھاتا ہے کوئی حرم کو کوئی بت کدے کو کوئی حرم کو جاتا ہے, اپنے دل سے پوچھتا ہوں تو کدھر کو جاتا ہے, آنکھوں میں لا کر آنسو یوں پر سناتا ہے, صبح دم کے مردم بکاروبار رون بلا کشان محبت بکوئے یار رون, کہ بھائی لوگ اپنے اپنے کاروبار کے لیے جاتے ہیں تو عاشق لوگ جو ہیں اپنے محبوب کی گلی کی طرف رخ کرتے ہیں, اسی لیے حدیث میں آتا ہے کہ جو آدمی فجر کی نماز جماعت کے ساتھ پڑھنے کے لیے مسجد کی طرف جاتا ہے وہ اللہ کا جھنڈا بلند کرتے ہوئے جاتا ہے. تو بہرحال یہ مسجدوں میں, مسجد میں لا کے اللہ نے بٹھایا, پھر اعتکاف کی سعادت عطا فرمائی, یہ اعتکاف ایک مخصوص عبادت ہے جو مسجد کے اندر انجام دی جاتی ہے اور اس کا بڑا اہتمام نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, جیسا کہ آپ نے سنا एक मरतबा तो पूरे महीने का एहतिकाफ हुआ, आखिरी रमजान में दो अशरों का आपने एहतिकाफ किया, और कोई साल आपका खाली नहीं जाता था कि आप एहतिकाफ न करते हो। बड़े अहतमाम से नबी करीम सलास में एहतिकाफ फरमाते थे। ये एहतिकाफ क्या है? ये दरअसल अल्लाह तबारक तआला के साथ अपना ताल्लुक पैदा करने का एक तरीका है, अल्लाह से उन्स हासिल करना। आदमी को जब किसी से दोस्ती होती है ना, मोहब्बत, तो उस दोस्ती और मोहब्बत की वजह से जिसके साथ दोस्ती और मोहब्बत है उसके पास बैठता है तो उसका जी ठंडा होता है, उसको राहत पहुंचती, उसी को उनसियत से ताबीर करते हैं। तो एतिकाफ एक तरीका है जिसको इख्तियार करके आदमी अल्लाह ताला की जात से उन्स हासिल करता है, ताकि कब्र की तन्हाइयों में, वहां कोई नहीं होगा, वहां कोई आपका दोस्त नहीं आएगा, ना बीवी आएगी, ना कोई और आएगा, वहां अल्लाह के साथ अगर उनसे हासिल करना आपने हासिल किया है तो ये चीज काम आने वाली है। तो बहरहाल ये एहतिकाफ की इबादत, तो मैं ये अर्ज कर रहा था कि अल्लाह तबारक तआला ने ये सारे असबाब हमारे लिए क्या कर दिए, मुहैया कर दिए। अब हमारा काम है कि हम इन सारे असबाब को इस्तेमाल करके, इनसे फायदा उठा करके, जो कुछ हम ज्यादा से ज्यादा जो हासिल कर सकते हैं अल्लाह तबारक तआला के साथ अपना ताल्लुक ज्यादा से ज्यादा जो कायम कर सकते हैं, उसकी हमारी क्या होनी चाहिए, कोशिश। यहाँ जो निज़ामुल औक़ात है, जो प्रोग्राम है, इस प्रोग्राम को भी इसी अंदाज से तरतीब दिया गया है कि भाई हम ज्यादा से ज्यादा अल्लाह ताला की तरफ मशगूल रहें। खास करके रमजान की रातें बड़ी बाबरकत हैं। अब जैसा कि कल बतलाया था, मगरिब की नमाज के बाद अवाबीन से फारिग होकर, खाना खाकर, इस्तिंजा वुजू से फारिग होकर आप आ गए मस्जिद के अंदर, ईशा की नमाज अदा की। अब अजान जो होती है 9 बजे से लेकर के तकरीबन 12 बजे तक 3 घंटे मुसलसल जो हैं आप नमाज में ईशा के फराइज और तरावी मशगूल कुरान, ये एक निज़ाम है। अब मैंने जैसा कि कहा, इस निज़ाम से फ़ायदा उठाने के लिए हमें खुद भी मुस्तैद रहने की ज़रूरत है। हम उसके लिए बड़े शौक और रगबत के साथ, यानी कुरान पाक को तरावी में शौक के साथ सुनने का, तबीयत आमादा न हो तो भी तबीयत के ऊपर जबर करके इसकी कोशिश करो, तो नतीजे धीरे 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 फिर तबीयत क्या होगी, मान, क्योंकि हम बीमार हैं, रूहानी बीमारियों के अंदर मुब्तला हैं, इसलिए इन इबादात के साथ जैसा लगाव होना चाहिए और जैसी रगबत और शौक के साथ इन इबादात को अंजाम देना चाहिए, हम नहीं दे पाते, वो अपनी हमारी अंदरूनी रूहानी बीमारियां और कमजोरियां हैं। तो अब उसके लिए तो जबरन इलाज करना ही पड़ेगा। एक आदमी बुखार के अंदर मुब्तला है और बुखार की वजह से मीठी चीज जब उसको खिलाई जाती है तो उसका मिठास महसूस होने के बजाय उसको वो कड़वी लगती है, तो वो कड़वी तो नहीं है, वो तो मीठी है, वो तो उसकी बीमारी की वजह से उसके अंदर कड़वाहट का एहसास होता है। तो ऐसे ये नमाजें तो ऐसी अल्लाह के साथ ताल्लुक पैदा करने वाली और ऐसा शौक पैदा करने वाली थी कि हमारे असलाब के वाक़यात, आप फजाइल नमाज में जो बुजुर्गों के वाक़यात सुनते हैं, सहाबा के वाक़यात, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का अपना हाल जो बुखारी शरीफ के अंदर मौजूद है, आप खड़े रहते थे रात रात का बड़ा हिस्सा, पाँव मुबारक पर वरम आ जाता था, उसके बावजूद जो है वो आप छोड़ते नहीं थे। ये क्या है, एक शौक, उसकी हलावत का ऐसा मज़ा, अल्लाह हमें वो भी नसीब फरमाए। इन सुन्नतों को हमें कभी कोशिश करें। हमारे अकाबिर का मिजाज ये था, हज़रत शकुरी रहमतुल्लाह अलैह के मुतालिक अकाबिर का रमज़ान में है कि भाई वो रात खुद हाफिज नहीं थे, हाफिज न होने की वजह से मुख्तलिफ हुफाज से कुरान नफलों के अंदर सुनते थे, और सुनते सुनते कभी ऐसा हुआ देर तक क़याम की वजह से अगर पाँव में एक वरम आ गया तो खुश होते थे कि गैर इख्तियारी सुन्नत अल्लाह ताला ने अदा करवाई। इसलिए कि पाँव के अंदर वरम का आ जाना ये कोई हमारे इख्तियार की चीज़ नहीं है, तो गोया गैर इख्तियारी सुन्नत, तो ये खुशी का इजहार अल्लाह की, उसको अल्लाह का शुक्र अदा करते थे। तो हमें भी गोया यहाँ अपने आप को, अपनी तबीयत को उसके लिए गोया क्या करना है, आमादा करना है, जबर करना है, उसकी रियाजत जिसको कहते हैं, यानी उसके लिए मेहनत करनी है, कोशिश करनी है कि हमारी ये बीमारी दूर होकर हमारे अंदर शौक और रगबत की कैफियत पैदा हो। तो बहरहाल ये, और बड़ा बड़ा तबका वो है जो नौजवान है, आसानी के साथ क़याम कर सकता है। फिर उससे नमाज से फारिग होने के बाद सूरह यासीन का ख़त्म है, जैसा कि आपने सुना सूरह यासीन। अब बहुत बड़ी तादाद तो मैं समझता हूँ कि ऐसी होगी जिनको सूरह यासीन ज़बानी याद है, और कुछ लोग वो हैं जिनको यासीन शरीफ याद नहीं। आप फ़ज़ाइल कुरान सुनते हैं यासीन के मुतालिक, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है कि ये हर चीज़ का एक दिल होता है, और कुरान पाक का दिल क्या है? सूरह यासीन है। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, मेरा जी चाहता है कि मेरे हर उम्मती के दिल में ये सूरत हो, यानी उसको याद कर ले। इसलिए अल्लाह ने यहाँ मौका, जिनको याद नहीं है मैं उनसे दरख्वास्त करूँगा कि अभी 10 दिन हैं, इन 10 दिनों में आप सूरह यासीन को आसानी से, या अगर यहाँ से सूरह यासीन याद करके जाएं तो भी मैं यूँ कहूँगा बहुत बड़ी दौलत लेकर के आप जा रहे हैं। और बेहकी रिवायत गालिबन जिसमें यह है कि शुरू दिन में कोई आदमी जब सूरह यासीन पढ़ता है तो अल्लाह ताला उसके तमाम कामों में कामयाबी। आज तो लोग कामयाबी के नुस्खे पूछते हैं, वजीफे पूछते हैं, कोई वजीफा बताओ, और बकौल हजरत हकीमुल उम्मत नवरल्लाह मरकदहू लोग वजीफची बन गए। वजीफची, ये वजीफा, वो फर्ज नमाज नहीं पढ़ेंगे, तस्बीह लेके ये वजीफा, उसका ये फायदा है। ऐसे ये जितनी भी अमलियात की किताबें हैं ये भी शैतान और नफ्स ने अजीब धोखा दे रखा है। मसनून आमाल जो हैं, जिनकी ताकीद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई, जिनके फवाइद निशान ज़बान नबूवत से मालूम होते, उनकी तरफ रगबत नहीं है, और लोगों ने ना नहीं है उनके फवाइद से, मैं उनका इनकार नहीं करता, लोगों ने अपने तजर्बा से वो फवाइद मालूम किए, लेकिन निशान नबूवत से जो फवाइद बताए गए और जिसकी तरगीब दी गई उसके मुकाबले में फिर इन वजीफों की क्या है। लेकिन बस एक मिजाज ऐसा बन गया है कि उनको तो नई चीज़ चाहिए, लोग बजाय फ़र्ज़ के नफल में रगबत। अब भाई अगर आप फ़र्ज़ अदा नहीं करते और नफल पढ़ेंगे तो वो नफल अल्लाह के यहाँ मकबूल नहीं है। सही बात तो ये है, ये वजीफे काम के नहीं हैं। तो बहरहाल कहने का हासिल ये है कि ये तो वो वजीफा है जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बतलाया। हर काम में दिन के शुरू में आप पढ़ने की आदत बना लो, रोज़ाना सुबह सुबह सादिक होते ही फजर की नमाज पूरी करने का भी इंतज़ार मत करना। शुरू दिन का लफ्ज़ आया, ये नहीं आया कि फजर की नमाज के बाद। इसलिए मेरा तो अपना मामूल यह है कि जहाँ सुबह सादिक हुई पहला काम ये करता हूँ कि सूरह यासीन पढ़ लेता हूँ। ये अपना मामूल बताना चाहता हूँ कि भाई दिन के शुरू में पढ़ लिया, अल्लाह ताला आपके कामों में कामयाबी अता फरमाएंगे। गम का मदावा है, भूख के मौके पर आदमी को काम देता है, रास्ता गुम कर दाओ तो रास्ता मिल जाता है, बहुत सारे उसके फवाइद बतलाए गए हैं। तो बहरहाल कहने का हासिल ये है, वो जो रात को सूरह यासीन पढ़ी जाती है उसका अहतमाम, मैंने कल कहा था ना कि यहाँ होता क्या है, वो 3 घंटे तक जो मुसलसल नमाज और तरावी चली नहीं तो जहाँ सलाम फेरा फिरते ही बड़ी तादाद वो एकदम उठ करके पीछे। हालांकि वहाँ पीछे भी एहतिकाब में है ना, तो बाहर तो निकल सकते नहीं है, वहाँ तो दरवाज़ा बंद है, लेकिन फिर भी जाएंगे वहाँ, एक आटा मार के इधर आएंगे, उसके बगैर इनको दिल में चैन नहीं पड़ता। अजीब शैतान और नफ्स ने धोखा दे रखा है। अल्लाह के बंदो, सलाम फेरे कर इत्मीनान से बैठे रहो अपनी जगह पर, सूरह यासीन पढ़ो, जबानी याद है तो जबानी देख, जबानी याद है तो और फिर भी देख कर पढ़ेंगे तो देख कर पढ़ने का जो अलग सवाब है वो भी हासिल होगा। तो बहरहाल सूरह यासीन, उसके बाद दुरूद शरीफ जो 40 पढ़े जाते, तो हमारे हजरत शेख रहमतुल्लाह अलैह के यहाँ कहा जाता था कि जब दुरूद, ये दुरूद सब दुआएं हैं ना, अल्लाहुम्म सल्ली अला अल्लाह, तो जहाँ एक दुरूद पूरा हो आप कहिए आमीन। पढ़ने वाला तो एक ही है, वो तो पढ़ेगा, लेकिन आपको वो एक दुरूद मुकम्मल होने पर अपनी जबान से आमीन के अल्फाज कहने चाहिए ताकि उस दुआ में आप भी क्या हो जाएं, शरीक हो जाएं। इसकी आदत डालो, ये रोज़ाना जो दुरूद शरीफ सुनाया जाता है उस दुरूद शरीफ के अंदर आमीन, हर दुरूद के ख़त्म पर आमीन कहना की आदत डालोगे तो इंशाल्लाह फ़ायदा होगा। उसके बाद दुआ होती, अब यहाँ आए हैं, दुआ का तरीका भी हमें सीखना है। बड़ी तादाद वो है तो दुआ मांगना जानती नहीं है। लोग आते हैं वहाँ सब दुआ कर दो, हज में जाते हैं वहाँ भी मुफ्ती साहब दुआ कर दो, अल्लाह के बंदे तूने दुआ करना नहीं सीखा तो यहाँ आकर हमसे दुआ करवाने की बात करता है। हमारे एक मौल साहब लतीफ़ा सुनाते हैं, हजरत माना सैयद खलील मियाँ साहब रहमतुल्लाह अलैह, हजरत मियाँ असगर हुसैन साहब रहमतुल्लाह अलैह के जो पोते हैं, यहाँ डाबेल के हमारे अहबाब को बखूबी वाकिफ है, बहुत से अहले इल्म जानते हैं। अभी गुज़श्ता साल उनका इंतकाल हुआ तो मदीना मुनव्वरा में पिछले सालों से ज़्यादा उनका क़याम रहता था। एक आदमी आया ज़ोर के वक्त आकर, हजरत दुआ कर दीजिए, समझा, असर के वक्त फिर हजरत मेरे लिए दुआ करना, मगरिब के वक्त, तो हजरत कहते हैं तू भी कुछ करेगा या मैं ही करता रहूं। यानी दुआ के मामले में भी लोग यूं चाहते हैं कि दूसरे करें हम कुछ ना करें, अजीब हाल हो गया। मांगना है और कुछ नहीं करना है, तो दुआ को भी यहां ये जो दुआएं करते हैं ना, बड़ी बड़ी बड़ा हिस्सा वो है जो मसनून दुआओं के तर्जमे हैं। हमने ये दुआ जो सीखी है, हजरत शेख रहमतुल्लाह अलैह के यहाँ आखिरी अशरे में और रमज़ान में दो हजरात अमूमन दुआ करते थे, एक तो हजरत मौलाना इजहारुल हसन साहब रहमतुल्लाह अलैह और दूसरे हजरत मौलाना उबैदुल्लाह साहब रहमतुल्लाह अलैह, और उन्हीं की दुआएं सुन सुनकर हमने दुआएं सीखी। तो ये दुआ यहाँ जो दुआएं की जाती हैं, तो मैं कहूँगा बहुत से अहबाब से कि बहुत से अहबाब वो हैं जो दुआ का तरीका जानते नहीं, तो जरा गौर से सुने। ये दुआएं जो हैं, ये दुआ ही नहीं है, हमें सीखनी भी है और इन दुआओं के मुताबिक हमें अपनी ज़िंदगी भी ढालनी है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की दुआएं खाली दुआ नहीं होती थी, तरबियत और तालीम भी हुआ करती थी, उसमें बहुत कुछ सीखने को भी मिलता है। इसलिए इसकी भी आप जब दुआ के अंदर आज एक जुमला याद कर लिया, पूरी दुआ तो आपको याद नहीं होगी, जिनको याद नहीं है उनको एक ही मरतबा में सारी दुआ सारे अल्फाज नहीं, लेकिन दो जुमले याद हो गए तो मैं कहूँगा उनको चाहिए कि फिर रात को जब उठते हैं तहज्जुद में तो उन दो जुमलों को दोहरावे ताकि वो याद हो जाए। और इस तरह मुख्तलिफ जुमले दुआओं के आपको याद होंगे, दुआएं मांगने का तरीका भी आपको मालूम हो जाएगा, वे मुस्लिम दुआओं के तर्जमे हैं। तो बहरहाल ये दुआ जो है ये तो बड़ी अहम चीज़ है, नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की बुनियादी तालीमात में से है और कुरान में भी इसकी बड़ी इन्नल्लज़ीन यस्तकबिरून अन इबादती सयदखुलून जहन्नम दाखिरीन, गोया दुआ से बेरगबती को इतना सख्त अंदाज में पेश किया गया कुरान में, गोया दुआ का बड़ा अहतमाम। ये दुआ मुखुल इबादा, दुआ जो है वो तो इबादत का मगज़ है, और दुआ हियल इबादा, और हदीस में आता है कि दुआ ही इबादत है। तो गोया दुआ लोग क्या करते हैं, एक बहुत बड़ी गलत फहमी उसको दूर करने की ज़रूरत है कि मैं कुरान पढ़ रहा हूँ, मैं तस्बीह पढ़ रहा हूँ, मैं ये कर रहा हूँ, अब दुआ मांगूंगा तो, अरे भाई जिस तरह कुरान पढ़ना इबादत है, तस्बीह पढ़ना इबादत है, जिक्र है, इस तरह दुआ करना भी क्या है इबादत। आपने ये दुआ को इबादत की लिस्ट में से क्यों निकाल दिया, यहाँ गड़बड़ यहाँ आई। इसलिए जब आप दुआ करें तो ये समझ करके करें कि इस दुआ से मेरे दोहरा फायदा है, एक तो ये है कि मैं इबादत भी कर रहा हूँ और साथ ही साथ अपनी हाजतें भी अल्लाह ताला से मांग रहा हूँ, और उसको मुखुल इबादा और हियल इबादा जो कहा गया उसकी वजह भी जाहिर है कि देखो दूसरी इबादतों में तो हमारा जी लगे या ना लगे, नमाज पढ़ते हैं और, लेकिन दुआ में तो अपनी गरज की चीज़ मांगेंगे ना, जब अपनी गरज की चीज़ मांगेंगे तो जी लगा कर मांगेंगे, तो दुआ में आदमी का जी अब खास करके अपने मरगूबात के मांगने के मामले में ज्यादा लगता है। तो गोया इबादत की जो रूह है अल्लाह ताला के साथ रिश्ता ताल्लुक और जोड़ दिल से उधर तवज्जो, वो दुआ में दूसरी इबादतों के मुकाबले में, खास करके वो दुआ जब अपनी जबान में मांगी जा रही हो, समझ कर मांगी जा रही हो, तो और ये पाया जाता है, इसीलिए उसको मुखुल इबादा और हियल इबादा से ताबीर किया गया है। तो बहरहाल मैं ये अर्ज़ करना चाहता हूँ कि ये दुआ जो मांगी जाती है दुआ का भी है, वैसे मजमे की दुआ है, मुसलमानों के मजमे की दुआ अल्लाह ताला के यहाँ रमज़ान की कबूल होती है। दुआ से फरागत के बाद वैसे तो हमारे मुफ्ती अबू बकर साहब ने कल कहा था कि अगर आप रात भर इबादत करेंगे तो हम आपको 10:30 बजे, लेकिन हमने तो देखा कि वो फिर भी सो ही गए लोग। बिस्तर लगा के। मैंने कहा एक घंटा ज्यादा सोने का मौका देने किया का लालच दिया था तो भी लोग काबू में आए नहीं। बड़ी है बारह जवान बूढ़े लोग तो मैंने कहा था बूढ़े और बीमार तो मुस्तस्ना है, लेकिन नौजवानों को क्या है, वैसे भी बातों में आधा वक्त तो निकल जाता है। तो बहरहाल एक बात याद रखिए कि आपका कोई लम्हा जो है बेकार जाए होना, आप चल रहे हैं तो आपके हाथ में तस्बीह हो। वो हदीस जो मैंने हजरत सलमान फारसी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने चार चीज़ों की ताकीद फरमाई, एक तो ला इलाहा इल्लल्लाह की कसरत और अस्तगफिरुल्लाह जन्नत का सवाल और जहन्नम से पना। इसलिए बात एक जुमला बता ला इलाहा इल्लल्लाह अस्तगफिरुल्लाह असरुल्लाह जन्नत व औजु बिल्लाहि मिनन नार, ये जुमला भी याद कर लो। चलते फिरते कोई कुछ और कुछ नहीं है तो कम से कम ये जुमला हमारी जबान पर आना चाहिए, हमारा कोई लम्हा खाली नहीं जाना चाहिए। तेरा हर सांस नखले मूसवी है, ये मद्दो जज्र जवाहर की लड़ी है। हमारे हजरत मुफ्ती साहब रहमतुल्लाह अलैह जो है वो फरमाया करते ये शेर कि ये जो सांस हमारी ऊपर नीचे होती है ये मद्दो जज्र अंदर जाती है बाहर आती है, तो ये गोया ये तेरा हर सांस नखले मूसवी है। हजरत मूसा अल्लाह नबियाना वाली सलात व सलाम को जिस दरख्त के अंदर से अल्लाह के कलाम की आवाज़ सुनाई दी गई थी वो गोया ये उसका मजहर है, तो उसको है। और हजरत शेख रहमतुल्लाह अलैह अकबर इलाहाबादी का ये शेर बड़े दर्द के साथ पढ़ा करते थे, काफिल तुझे घड़ियाल ये देता है मुनादी, गर्दू ने घड़ी उम्र की एक और घटा दी, कि ये जब घंटा बजता है घंटे वाली घड़ी जो होती है वो एक बार दो बजने पर दो घंटे तीन बजने पर तीन, तो गोया ये बजने वाला घंटा तुमको इस बात की इतला देता है कि तुम्हारी जिंदगी का एक हिस्सा एक घड़ी कम हो गई। हजरत फरमाया करते थे कि वो जो घंटे की आवाज़ आती है अगर आप गौर करोगे तो 12 घंटे तो घटा दी घटा दी घटा दी, क्योंकि वो मुबहम आवाज़ होती है ना, तो जो भी मुबहम आवाज़ होती है आदमी उसको अपने मन के मुताबिक जिस पर चाहे फिट कर ले मुंतबिक कर ले। बहरहाल तो कहने का हासिल यह है कि इन अवकात को गोया गनीमत समझो, अल्लाह ताला ने ये मौका दिया है। हयात का अनफासन तो अद्दु फकुल्लमा मज़ा मिनहा नफसन इंतकस्त मिनहा इंतकस्त जुज़ा, के तुम्हारी जिंदगी चंद सांसों का मजमुआ है, जहाँ एक सांस गई गोया तुम्हारी जिंदगी का एक हिस्सा क्या हो गया कम हो गया। हजरत हसन बसरी रहमतुल्लाह अलैह का मकूला जो है हजरत अब्दुल्लाह इब्न मुबारक की किताब ज़ुहद व रक़ाइक़ के अंदर है कि जिंदगी क्या है, ये जिंदगी तुम्हारी तुम्हारा जिस्म का एक टुकड़ा है, ये जिंदगी ये वक्त ये वक्त जो है हमारी जिस्म का एक वक्त जो गुजरा गोया इतना हमारे जिस्म में से क्या हुआ कम हुआ। और वो फरमाते हैं कि मैंने ऐसे लोगों को पाया अदरक तो अक़वामन कान अहद हूँ अशहो अला उम्रही मिन हो अला दनानी रही व दराहिम ही, ऐसे लोगों को मैंने पाया कि अपनी जिंदगी के औकात के मामले में वो इससे ज्यादा बखील थे जितना आदमी अपने रुपयों पैसों के इस्तेमाल के मामले में बखील होता। हमें बहुत गोया देख देख कर और बहुत सोच सोच कर अपने औकात को इस्तेमाल करने की ज़रूरत है। हज़रत मुफ्ती शफी साहब रहमतुल्लाह अलैह का वाकया जिक्र किया है माना तकी साहब दामत बरकातुम ने एक जगह पर, क्या हज़रत मियाँ साहब हज़रत माना सैयद असगर हुसैन साहब रहमतुल्लाह अलैह तो हमारे अकाबिर में से हैं, उनका मज़ार यहाँ रांदेर के अंदर है, जो आम तौर पर हमारे मदारिस में अबू दाऊद शरीफ की सनद जो है हजरत शेखुल हिंद तक इन्हीं के वास्ते से पहुँचती है। तो वो क्या एक मरतबा उनकी खिदमत में हाजिरी हुई तो हजरत फरमा मुफ्ती शफी साहब फरमा आज तो अरबी में बात करेंगे अरबी में बात करेंगे, तो कहा मैंने कहा हजरत समझ नहीं आया आज आपको क्या सूझी क्या आप ये कहते हैं अरबी में बात करेंगे, तो कहा मुझसे बात दरअसल ये है कि हमारा हाल तो ऐसा है कि एक मुसाफिर जो है बहुत सारा सरमाया लेकर के निकला था अपने घर से सफ़र के वास्ते, तो मंजिल मकसूद पर पहुंचने से पहले उस सरमाए को इधर उधर उसने जो है खर्च करके जाया कर, यहाँ तक के थोड़े पैसे बाकी रह गए और उसको ख्याल आया कभी तो मंजिल मकसूद मेरी बहुत दूर है, इतने पैसों से मेरा अब वो जो बच गए हैं ना उनको बहुत संभाल संभाल करके इस्तेमाल करेगा, कि कहीं ज़रूरत के अलावा में इस्तेमाल होने की नौबत ना आए। हमारा हाल भी औकात के मामले में ऐसा ही है। कहाँ क्या अरबी बोलने की मशक न तुमको है न मुझको है। उर्दू में तो हम और आप बोलेंगे तो बोलते रहेंगे, अरबी में तो फिर ज़रूरत जब पड़ेगी बोलने का वक्त आएगा तो बहुत सोच साध के एक आध जुमला बोल के आप भी अटक जाएंगे, मैं भी अटक जाऊँगा। फजूल गुफ्तगू से और बेकार बातों से हमारी क्या हो जाएगी, हिफाजत हो जाएगी। देखो मैं तो उनकी सोच, हमारे अकाबिर अपने आप को लगवियात और लायानी से बचाने के लिए कैसी मुख्तलिफ तदबीरें इख्तियार करते थे। आपने मिश्कात शरीफ में पढ़ा होगा ना, जबान की हिफाजत के लिए हजरत अबू बकर सिद्दीक रदी अल्लाह तआला अन्हु अपने मुंह के अंदर कंकर रखते थे ताकि बेजरूरत जबान इस्तेमाल करने के। हजरत अबू बकर जैसा आदमी हजरत अम्बिया के बाद पूरी इंसानियत में सबसे अफजल, वो अपनी जबान की हिफाजत का इतना एहतमाम करें, लॉकिंग सिस्टम, समझ आया कि नहीं। हमें ज़रूरत है हमारी इन जबानों को काबू में करने के लिए ऐसा लॉक लगा दिया जाए ताकि बिला जरूरत कोई बात जबान से निकलने की नौबत ना आवे। वो कर रहे हैं जिनका हर जुमला लोगों के लिए हिदायत का सबब बन सकता था, वो तो इतनी एहतियात बरते हैं। और हमारा हाल यह है कि हम बेदरेक अपनी जबानों को कैंचियों की तरह जो है इस्तेमाल कर रहे हैं। हजरत मुआज़ रज़ी अल्लाह तआला अन्हु की रिवायत में है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि क़यामत के रोज़ जहन्नम के अंदर उंधे मुंह लोगों को इनकी ज़बान की काटी हुई खेतियाँ ले जाएगी। तो हक ज़बान जो है ये इसकी हिफाजत, हमारे बुज़ुर्गों ने जो है वो ये जो मुजाहदात कराए ना, तो मुजाहदात में कदीम ज़माने के अंदर चार मुजाहदात बुनियादी हैसियत रखते थे, किल्लत ताम, किल्लत मनाम, किल्लत कलाम और किल्लत इख्तिलात माल अनाम। अब हमारे अकाबिर ने हज़रत थानवी रहमतुल्लाह अलैहि इसराह के मुजद्दिद हैं, आपने गोया हमारे गोया असलाफ के इन तरीक़ों के अंदर बहुत से गोया नई ये किए हैं, इजाफे किए। हज़रत फरमाते हैं भाई ये किल्लत ताम, कम खाना, ये पुराने इमाम गज़ाली रहमतुल्लाह अलैहि ने अहयाउल उलूम के अंदर कम से कम खाने की जो मकदार जिक्र की है। मुफ्ती तकी साहब फरमाते हैं कि आजकल तो हमारे जैसे दो आदमियों बल्कि तीन आदमियों को पेट भरने के लिए काफ़ी हो जाए। उस ज़माने के लोग, उनके कुआ बड़े मजबूत थे, वो उनकी ग़िज़ाएँ भी बहुत ज़्यादा थी। अब आजकल तो हमारे कुआ भी कमज़ोर हो गए, ग़िज़ाएँ भी वैसी नहीं रही, तो क्या वो किल्लत ताम वाला मुजाहदा हज़रत थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि उसकी ज़रूरत नहीं। अलबत्ता इतना ज़रूर है कि आदमी ज़रूरत से ज़्यादा न खावे, और उसकी हद हज़रत थानवी रहमतुल्लाह अलैह ने यह बतलाई कि जब आदमी खाने के लिए बैठता है ना, तो खाने के दौरान खाते खाते एक मरहला, एक स्टेप वो आता है कि आदमी यूँ सोचता है कि अभी आने वाला लुकमा मैं लूँ या न लूँ, बस बंद कर दो, अब खलास, अब ख़त्म करो, अब आगे मत खाओ, ज़रूरत पूरी हो गई। तो वहाँ ये किल्लत ताम के लिए हजरत ने, और किल्लत मनाम तो आप अपने तबीब हकीम वगैरह से आदमी को अपनी सेहत को बरकरार रखने के लिए कितनी नींद की ज़रूरत है कि भाई आप मशवरा कर लें, आप कोई माहिर तबीब से, माहिर डॉक्टर से कि भाई मेरी मेरी उम्र की जिस मंजिल में हूँ, मेरी इस उम्र में मेरी सेहत को बरकरार रखने के लिए मुझे ज़्यादा से ज़्यादा कितनी नींद चाहिए, 5 घंटे 6 घंटे, बस 24 घंटे में उतनी ही नींद लेने का अपने आप को आदि बना। ये नहीं कि जुमा का दिन आ गया तो सुबह से सोए तो 11-12 बजे उठ रहे हैं, ये नहीं। हमारा हाल तो ऐसा बिल्कुल बेतुका हो गया, क्या छुट्टी होती है तो बिस्तर से उठने का नाम नहीं लेते, नहीं ये नहीं। नींद का जो एक वक्त, कोई 24 घंटे में हमें 5 घंटे 6 घंटे तो तय कर लो, अब उन 6 घंटों को भी फिर तकसीम करना है। एक वक्त हो रात को आपने आधा घंटा 1 घंटा नींद निकाली, सुबह को आप 5 घंटे सोए और जो है असर से पहले 1-2 घंटा सोएंगे तो 6-7 घंटे तो हो जाएंगे। हम यहाँ आकर के, मैं कहा करता हूँ कि यहाँ आकर के हम लोग बहुत सी मरतबा गलत फहमी का शिकार होते हैं, और गलत फहमी क्या, गोया हम समझते हैं कि हम बड़ा मुजाहदा कर रहे हैं, कम सो रहे हैं, हालांकि और दिनों में जितना सोते हैं उससे ज़्यादा यहाँ सोते हैं। यहाँ तो हाल ये है कि जिक्र के बाद لوگ منتظر ہی بیٹھے تھے کون ہے جو بستر کھولے اللہ کا مضبوط بندہ کہ ہم اس کی اتباع کریں. آج کل ایک مزاج یہ, خود تو ہمت ہوتی نہیں, خود بستر کھولے گا تو ڈرتا ہے, کوئی دیکھے گا تو کوئی اس کو سونے کا بہت شوق ہے تو کوئی کسی ایسے قلندر کے انتظار میں رہتا ہے کہ جہاں دیکھے بھی ایک بستر کے کھلنے کی جہاں آئی دھماکہ بولا تو دھماکے بولنا شروع ہو جاتے پٹاپٹ پٹاپٹ پٹاپٹ. تو میں آپ پانچ منٹ کے بعد نکل کر کے دیکھیں گے تو ایک دم ہو کا عالم ہے. بھائی یہ کوئی پیروی کی چیز نہیں ہے, اتباع دیکھنے کے بھائی فلانے نے بستر کھولا تو ہم بھی کھولیں اور سو جائیں, یہ نہیں. یہ فلانا رات کو جاگ رہا ہے نفل پڑھ رہا ہے تو ہم بھی نفل پڑھیں, یہ پیروی کی چیز ہے. یہاں رہ کر کے اس کو دیکھنا ہے کون سوتا ہے, یہ انتظار مت کرو. کون پڑھ رہا ہے نفلیں پڑھ رہا ہے رات کو, کون قرآن کی تلاوت کر رہا ہے, کون دعاؤں میں مشغول ہے. تو یہ اگر آپ کریں گے اور اس میں پیروی اتباع کریں گے اور نقل اتاریں گے تو کچھ کامیابی کی چیز ہی ہے. سونے میں نقل اتارنا کیا معنی رکھتا ہے کامیابی کا؟ بہرحال میں یہ عرض کر رہا تھا کہ سونے کے معاملے میں بھی طے کر لو, طے ہونا چاہیے. ہمارے ایک دوست ہم سے تعلق رکھتے ہیں کہ مجھ سے کھانا بہت کھایا جاتا ہے, یاد ہی نہیں رہتا کتنا. میں نے کہا آسان طریقہ ہے اس کا, آپ جب کھانے کے لیے بیٹھے تو آپ کو طے کرنا ہے کہ میری غذا کے لیے دو یا تین روٹیاں کافی ہیں, تو آپ تین روٹیاں الگ کر لو بس, جہاں وہ تین روٹیاں پوری ہوئی اٹھ جاؤ. یہ نہیں کہ وہ روٹیوں کا ڈھیر لگا ہوا اس میں سے کھینچتے چلے گئے, کھاتے چلے گئے اور پتہ نہیں چلا, ایسا نہیں. تو بہرحال کہنے کا حاصل یہ ہے کہ یہ جو ہے نیند کے معاملے کے اندر بھی ہمیں 24 گھنٹے کا اپنا حساب رکھنا ہے, اتنی نہیں اس سے زیادہ. زیادہ نیند بھی آدمی کے حق میں, جیسے زیادہ کھانا, زیادہ کھانا مضر ہے وہ تو سمجھ میں آتا ہے نا کہ نہیں آتا, لیکن زیادہ نیند مضر ہے وہ بہت سو کی سمجھ میں آتا نہیں. تو اس لیے میں کہتا ہوں کہ جس طرح زیادہ کھانا مضر ہے اس طرح زیادہ نہیں, بلکہ فقان آپ فتوا عالمگیری اٹھا کر کے دیکھ لو, بھوک سے زیادہ کھانا حرام ہے. فتوا عالمگیری میں مسئلہ ہے, دیکھ لینا. اور اگر میں مجھے غلط یاد ہو تو میری اصلاح کر دینا. تو بھوک سے زیادہ کھانا حرام لکھا ہے فقہ نے. یہ تو ایک ضرورت کی چیز ہے, الضرورت و تتقدر و بقدر ضرورت. تو بہرحال کہنے کا حاصل یہ کہ یہ دو مجاہدے, قلت منام اور قلت طعام, اس کے متعلق تو خود ہمارے اکابرین ہیں, ہمارے حضرت شیخ رحمۃ اللہ علیہ فرمایا کرتے تھے, بھائی جتنا چاہو کھانا کھاؤ اور سوو لیکن بات مت کرو. حضرت فرماتے تھے بات مت کرو. قلت کلام, بولنا, یہ بول ہماری زبان جو ہے نا وہ جو کینچی کی طرح چلتی ہے, اس پر پابندی لگانے کی ضرورت ہے. یہاں اعتکاب میں آئے, ویسے تو اعتکاب میں جیسا کہ نبی کریم صلی اللہ علیہ وسلم نے اعتکاب فرمایا تو آپ نے بھی جو ہے ایک چٹائی کا دائرہ بنا کر کے گویا آڑ کر لی تھی, آپ دن میں اس کو بچھاتے تھے رات کو آڑ کر لی جاتی تھی. یا عام طور پر آپ نے مسجدوں میں دیکھا ہوگا جہاں ایک دو آدمی اعتکاب کرتے ہیں تو وہ پردہ لگا دیا جاتا. اب یہاں تو سبھی اعتکاب میں کتنے پردے لگائیں گے, اس لیے یہاں پردہ تو نہیں لگایا گیا, یہ ظاہری پردہ پہلے نہیں لگایا گیا, لیکن ہمیں اپنے اوپر کنٹرول کرنے کی ضرورت ہے. ہم یوں سمجھیں کہ ہم اکیلے یہاں ہیں, اپنے مقصد میں لگے رہیں, کسی کے ساتھ چاہے ہمارے بازو والا بیٹھا ہے ہمیں اس سے بات نہیں کرنا. یہی اس راہ سلوک کے اندر یہاں تک لکھا ہے کہ ایک شیخ کے یہاں ایک کمرے میں دو سالک اگر رہتے ہیں تو سوائے سلام اور سلام کے جواب کے اور کوئی گفتگو ان کے درمیان میں ہونی نہیں چاہیے. اگر ہیں ہو رہی ہے تو وہ لغویات میں مبتلا ہے, یوں سمجھا جائے گا. اور یہاں تو کیا ہوتا ہے, یہاں آئے یہاں باتیں چلے گی, یہاں جو ہے آپس میں پھر مراسم قائم ہوں گے, آپ کیا کرتے ہیں, آپ مجھے نمبر دو میں آپ کو نمبر دوں. یہاں تو آئے تھے اللہ سے رشتہ اور تعلق قائم کرنے کے لیے, ساری دنیا سے کانٹیکٹ قائم کر کے جا رہے ہیں اللہ کو چھوڑ کر, بس سارے کام ہو رہے ہیں, اللہ سے کانٹیکٹ کا مسئلہ نہیں ہو رہا. تو جو آئے تھے وہ کام تو ہوا نہیں, دوسرا کام کر کے جا رہے ہیں. حالانکہ یہ رشتے تو قلت اختلاط مال انام, لوگوں کے ساتھ میل جول کم. یہ زبان جو ہے نا, زبان کو بہت زیادہ احتیاط کے ساتھ استعمال کرنے کی ضرورت ہے. من کان یؤمن باللہ والیوم الآخر فلیقل خیرا او لیسمت. اللہ اور آخرت کے دن پر ایمان رکھتا ہو بھلی بات کہے یا خاموش رہے. بلکہ نبی کریم صلی اللہ علیہ وسلم نے تو یہاں تک فرمایا زبان کہ کوئی آدمی مجھے دو چیزوں کی گارنٹی دے, جو دو جبڑوں کے درمیان یعنی زبان اور جو دو ٹانگوں کے درمیان یعنی شرمگاہ, کہ ان کو غلط استعمال نہیں کرے گا, میں اس کو جنت کی گارنٹی دیتا ہوں. دوبارہ زبان کی تاکید, حضرت عقبہ ابن عامر رضی اللہ تعالیٰ عنہ کی روایت, نبی کریم صلی اللہ علیہ وسلم سے پوچھا کہ یا رسول اللہ مجھے جو ہے وہ نجات, من نجات, نجات کامیابی دنیا آخرت کی قائم ہے. تو آپ نے تین چیزیں بتائی, اس میں پہلی چیز عملی کا لئی کا لسان کا. بہرحال میں یہ عرض کر رہا تھا کہ یہ بات تو چلی بہت بہت سے کام باتیں رہ گئی ہمارے یہاں. ایک کام تو یہ تھا کہ بھائی آپ یہاں کے قیام کے دوران اپنی زندگیوں کے کچھ معمولات طے کر لیں. مجھے روزانہ جو حافظ ہیں وہ یوں سمجھیں کہ مجھے روزانہ تین پارے, ابھی رمضان میں تو بہت پڑھنے ہیں, رمضان کے علاوہ کے لیے کہتا ہوں, اور جو حافظ نہیں ہیں ان کو بھی روزانہ کم سے کم ایک پارے کی تلاوت صبح اور شام, تیسرا کلمہ, درود شریف, استغفار 100 یا 300 مرتبہ, دعاؤں کا اہتمام, اوابین, تہجد وغیرہ, یہیں کہ قیام کے درمیان ان چیزوں کی عادت بنا لیجیے. یہاں سے جانے کے بعد بھی یہی قیام کے دوران آپ صلاۃ التسبیح, اب رات کو آپ کو بیدار رہنا ہے. اب جو حافظ نہیں ہے وہ یوں سوچتا ہے کہ میں تو حافظ نہیں ہوں, حافظ لوگ تو قرآن پڑھتے ہیں, میں کیا پڑھوں. ارے بھائی تم صلاۃ التسبیح کی نیت باندھ لو نا, آدھا گھنٹہ تو کہیں گیا ہی نہیں, اور دو پڑھو گے تو ایک گھنٹہ جو رہ جاتا ہے وہ وصول ہو جائے گا, اب سحری کا وقت ہو جائے گا. تو یہ جو ویسے بھی ہمارے اکابر کو دیکھا جمعہ کے روز تو خاص طور پر اہتمام, اور دنوں میں بھی رمضان کے علاوہ بھی, رمضان میں بھی کل جمعہ ہے, صلاۃ التسبیح کا, صلاۃ التسبیح کی بڑی فضیلت فضائل ذکر کے اخیر میں حضرت شیخ رحمۃ اللہ علیہ نے مستقل عنوان قائم کر کے حضور صلی اللہ علیہ وسلم نے اپنے چچا حضرت عباس رضی اللہ تعالیٰ عنہ کو ایک تحفہ اور عطیہ کے طور پر بتلایا کہ میں یہ نہ دوں تم کو, اور سارے گناہوں کی معافی کی بشارت سنائی کا روزانہ پڑھو, نہیں تو ہر جمعے میں, وہاں جمعہ بول کر ہفتہ مراد ہے لیکن جمعہ کو حقیقی معنی میں بھی تو مراد لے سکتے ہیں نا, تو ہر جمعے میں پڑھنے کا اہتمام, نہیں تو ہر مہینے میں, نہیں تو عمر میں ایک مرتبہ تو کم سے کم پڑھ لے آدمی. تو بہرحال صلاۃ التسبیح کی بھی عادت ڈال دو زندگی بھر کے لیے, ہر جمعے کو پڑھیں گے, جمعہ کے روز جمعہ کی اذان سے صبح زوال سے ایک گھنٹہ ڈیڑھ گھنٹہ کچھ پہلے جانے کی عادت ڈالو. بخاری شریف کی روایت میں اس کی بڑی فضیلت ہے, تمام احادیث کے اندر جو پہلے جاتا ہے اس کو ایک اونٹ ذبح کرنے کا, اس کے بعد والے کو گائے ذبح کرنے کا, اس کے بعد والے کو مینڈے کو ذبح کرنے کا ثواب ملتا ہے. تو یہ جمعہ کے روز پہلے مسجد میں پہنچنا یہ بھی اس کی بڑی تاکید ہے, جا کر کے ان عبادتوں میں مشغول ہو جائے. دوبارہ جمعہ کے روز درود کا اہتمام ہو, کل بھی جمعہ ہے اور وہ مخصوص درود یہ سب انشاءاللہ وہ تو آپ کو مفتی ابو بکر صاحب بتلائیں گے. تو میں یہ عرض کر رہا تھا کہ اپنے انفرادی معمولات طے کر لو آج سے ہی, اور آج سے ہی چالو کر دو, آئندہ رمضان تک نہیں بلکہ پورا سال اس کا ہمیں اہتمام کرنا ہے. کریں گے یا نہیں؟ ہاں, قرآن کی تلاوت, تسبیحات, دعائیں, اور نوافل میں جو جو نوفل نفل آپ کو سیوٹ ہوتا ہو, اس لیے کہ آدمی کے جیسے ہم مولوی لوگ ہیں پڑھا فجر کے بعد پڑھانے جاتے ہیں, اب وہ ہمارے اشراق ہمارے کام چلتی نہیں, اشراق پڑھنے کہاں جائیں گے, وہاں تو درس کا وقت ہوتا ہے, لیکن آپ اوابین پڑھ سکتے ہیں, تہجد تو کہیں کسی کے لیے گئی ہی نہیں ہے. دوبارہ اس کا ان نوافل کا بھی اہتمام کیجیے آپ, اور یہیں سے عادت ڈالیے تو یہ گویا ان مسنون نمازوں کا خاص اہتمام ہو. پھر یہ جو ہے یہ اس کو پورا کرنے کا اہتمام, اور یہ ابھی حلقے انشاءاللہ ابھی لگ رہے ہیں, ابھی آپ کو ترتیب بتائی جائے گی. حلقے کے جو ذمہ دار ہیں وہ اپنی ذمہ داری کو محسوس کرتے ہوئے حلقوں میں جتنے احباب ہیں, اور اس میں بھی خاص طور پر وہ جو ابھی زیادہ واقف نہیں مسائل سے اور ان عبادتوں کی اہمیت سے, ان کے اوپر اور زیادہ محنت کریں اور اس کا مذاکرہ کر کے ان کو یہ کرنے کا کی کوشش کی جائے. ہمارا انشاءاللہ کل تو جمعہ ہے, آئندہ پھر دوبارہ اس موضوع پر بات کریں گے. تو اس کا تہجد کا یہاں کے قیام بہت سے کیا ہوتے ہیں, اٹھتے ہیں صبح, ایک تو اٹھنے میں دیر مت کرو, اٹھانے والا اٹھا یوں آ ہاتھ لگا اس سے پہلے تو آپ کو بیٹھ جانا چاہیے, کیونکہ ہمارا ملازم نہیں ہے, وہ تو ہماری خدمت کر رہا ہے, اپنی سعادت ثواب حاصل کرنے کے لیے کر رہا ہے, وہ بار بار آ کر کے ہم کو جو ہے جگائے, اس کی نوبت نہیں آنی چاہیے. اور پھر جاگنے کے بعد فارغ بہت سے دو رکعت پڑھی بیٹھ گئے, بس بیٹھے ہیں مراقبے میں چلے گئے. اب وہ کیا کرتے ہیں مراقبے, وہ اللہ ہی بہتر جانے, باقی بہت سے وہاں دیوار کا سہارا لے کر بیٹھ جاتے ہیں. سو نہیں, کم سے کم تہجد کی مقدار عام طور پر جو حضور ادا فرماتے تھے 8 رکعت, اس کی کوشش کرو, اور آپ حافظ ہیں تو اس میں زیادہ قرآن پڑھو. دعاؤں کا ہے, دعائیں قبول ہوتی ہیں, یہاں آئے ہیں دعائیں دوسرے خود ہی عادت ڈالو نا اللہ سے مانگنے کا. حضرت مانا وسیع اللہ صاحب رحمۃ اللہ علیہ کوئی دعا کے لیے کہتا تھا تو ایک قصہ سناتے تھے کہ ایک عورت کے یہاں مرغی تھی, اس کی پڑوسن کے یہاں کوئی مہمان آتا تھا تو اچانک کوئی مہمان آ جا, اب تو آج کل تو بہت ساری سہولتیں ہو گئی, پرانے زمانے میں یار آج بھی دیہاتوں کے اندر اچانک کوئی مہمان آ جائے تو اس کی میزبانی کے لیے فکر ہوتا ہے کہ بھائی کیا کریں کیا پکاویں, وہ ایمرجنسی وہ آلو تو ہوتے ہیں بتا کے, باقی دوسری چیزیں ہوتی نہیں. تو لیکن بارہ تو وہ مرغی تھی تو وہ پڑوسن کوئی مہمان آ جاتا تو وہ ذرا ایک بین ایک انڈا دے دو نا, تو لے لاتی. جب بھی ہوتا ہے ایسا تو ایک مرتبہ پڑوسن نے کہا بہن جب بھی آتا ہے مہمان انڈا لینے کے, تم بھی ایک مرغی پال لو نا, کیا رہا روزانہ انڈا مانگتی رہتی ہو, تو تم بھی مرغی پال لو, دوسروں سے کیا کہتے رہو گے میرے لیے دعا کرو میرے لیے دعا کرو, ہم ہی دعا کا اپنا مزاج بنا لیں اور سیکھ لیں تو پھر انشاءاللہ ضرورت نہیں آئی. ایسے دعاؤں کی درخواست دوسروں کو کرنی ہے, لیکن بہرحال اللہ کے ساتھ ایسا رابطہ قائم ہونا چاہیے. بہرحال دوسری باتیں انشاءاللہ کل عرض کریں گے, اب یہ حلقوں کے متعلق آپ سے بتلائیں گے.